को देखा जाता है। एक दायरा है जो हमारी ये जिसको आजकल नेचुरल साइंसेस कहा जाता है कि ये मादे की प्रॉपर्टीज और खसूसियात के हवाले से बहस करती है। अब चाहे मादे की खसूसियात कीमियाई हों, केमिकल हों, या फिजिकल हों, या बायोलॉजिकल हों, या मैकेनिकल हों, जो भी मादे की खसूसियात हैं, इसमें क्या तरीका चलता है, इसमें तजुर्बे का तरीका चलता है, इसमें ना बयान चलता है ना कुछ। हाइड्रोजन के एटम में कितने इलेक्ट्रॉन हैं, फुला ने क्या कहा था, फुला को छोड़ो देखो कि तजुर्बा क्या कहता है, ये फुला के उसमें नहीं है। अकल क्या कहा, अकल के लिए मामला ही नहीं है, अकल का ये जो है दायरा है, ये दूसरा उलूम का दायरा है। तीसरा उलूम का दायरा जो है वो जैसे मैथमेटिक है, उसके कंपोनेंट है, और फलसफा है, इसमें जो है वो अकली दलील चलती है। हमारे यहाँ पढ़ाया जाता है, पता नहीं छठी सातवीं अठारहवीं ही पढ़ाते हैं, दो पैरल लाइनें जो है लामहदूद पैमाने पे आप बड़ी करें, आपस में नहीं मिलेंगे। अब ना इस पे तजुर्बा कर सकते हैं, ना इसमें बयान चलेगा, इसमें अकली दलील जिसको हम थ्योरम कहते हैं वो चलेगा। तो तीन दायरे हैं, हर एक में अपने अपने तरह से तहकीक होती है। अब देखेंगे कि ये जो तसव्वुर है, तसव्वुर खुदा है, ये किस तरह का है, पहले दायरे में आता है, दूसरे में आता है, तीसरे में आता है, और फिर उसी तरह से उसको जो है परखें कि ये तसव्वुर जो बयान किया जाता है ये हकीकत रखता है कि हकीकत नहीं। यहीं से हम सारी, चूंकि सारे दीन जो है दीन की बुनियाद इसी तसव्वुर खुदा पे, अव्वलु दीन है मारिफत हु, अमीर उल मोमिनीन अली इब्न अबी तालिब जो इब्तदा है, दीन की जो बुनियाद है, दीन का जो पहला दर्स है, वो अल्लाह की मारिफत है, तौहीद नहीं, अल्लाह की मारिफत। क्योंकि अल्लाह की मारिफत का कमाल जो है, कमाल मारिफत तौहीद, कि इसका जो कमाल है वो तौहीद है, लेकिन अव्वल मारिफत है। मारिफत का मतलब क्या है, मारिफत का मतलब यह है कि तसव्वुर क्या है खुदा का, ठीक। अब देखिए पहले इसी को तय करते हैं कि खुदा का तसव्वुर क्या है, और खास तौर पे हम जाहिर है कि जो तसव्वुर देंगे वो कुरान मजीद के हवाले से होगा कि कुरान मजीद क्या तसव्वुर पेश करता है, फिर देखेंगे कि इसको साबित कर सकते हैं नहीं कर सकते। अल्लाह तबारक व तआला का वजूद कोई तारीखी वाकया नहीं है कि हम उसको बयानात में देखें कि पुराने लोगों ने क्या कहा है, सबसे कदीम लोगों ने क्या कहा है, सबसे कदीम जो तहजीब थी मसलन जो दरियाफ्त हुई है आजकल उसमें क्या बयान हुआ है, ये कोई तारीखी वाकया नहीं है। अच्छा, क्या ये जो है वो जिस्मानी कोई मादी चीज़ है कि इसको तजुर्बे के ज़रिए से जो है वो, और जिसको कहते हैं हवास के ज़रिए से इंसान महसूस करे। बहुत सारे अध्ययन हैं जिनका खुदा का तसव्वुर इस दायरे में आता है, बहुत सारे अध्ययन, मसलन ईसाइत, यहूदियत जो है, या हिंदू जो है, ये तकरीबन इसी दायरे में आते हैं कि वो खुदा का तसव्वुर एक जिस्मानी तसव्वुर है, एक जिस्मानी तसव्वुर है। ये जो यहूदियों के पास इस वक्त जो है तौरात नाम से जो कुछ है, और अहद कदीम उसको कहते हैं, हालांकि हम उसको तौरात कहते हैं, उसको अहद कदीम कहते हैं, और ईसाई जो है वो इंजील को कहते हैं अहद जदीद। तो हमारे यहाँ तो तौरात और जो असल तसव्वुर है उसका वो ये कि अल्लाह तबारक व तआला की तरफ से किताब नाज़िल हुई, जबकि ये जो इस वक्त मौजूद है तौरात के नाम पे जो किताबें हैं उनके पास وہ مختلف لوگوں کے بیانات ہیں جو کہ حضرت موسیٰ علیہ السلام کے حوالے سے ہیں، لیکن ظاہر ہے کہ اس میں تورات کی کچھ تعلیمات ضرور آ گئیں کہ حضرت موسیٰ نے یوں فرمایا تو یوں فرمایا، تو اس میں تورات کی تعلیمات بھی بیان ہو گئی ہیں کچھ نہ کچھ. اس لیے اللہ تبارک و تعالیٰ کہتا ہے کہ یہ قرآن مجید جو ہے وہ تصدیق ہے اس کی کہ جو پرانے کتابوں میں سے تمہارے پاس بچا ہوا ہے. پرانی کتابیں نہیں ہیں پوری، ان میں سے جو ہے بچا ہوا اس کی تصدیق کرتا ہے. لیکن مہیمن بھی ہے، مہیمن کا مطلب یہ کہ تصحیح کرتا ہے کہ یہ جو حصہ ہے تمہارا، یہ تمہارا اپنا ہے، یہ اللہ کی طرف سے نہیں ہے، یہ حضرت موسیٰ کی طرف سے نہیں ہے، یہ تمہاری طرف سے ہے، اور یہ حصہ جو ہے اللہ کی طرف سے. تو بہرحال اس میں سب سے پہلے جو اللہ کا تصور بیان کیا گیا ہے وہ یہ ہے کہ اللہ تبارک و تعالیٰ نے انسان کو اپنی صورت پہ خلق کیا ہے. یہ ہمارے ہاں اہل سنت کے ہاں ایک روایت بھی ہے، اور اصل میں یہ جو ہے وہ تورات سے آیا ہوا ہے. عیسائی یہود اس بنیاد پہ اللہ تبارک و تعالیٰ کو ایک انسان کے وجود جیسا ایک جو ہے وجود سمجھتے ہیں، اور کہتے ہیں کہ اللہ تبارک و تعالیٰ نے کاپی کیے جیسے کہ حضرت آدم کو اس اپنی جو ہے تصویر پہ. ٹھیک ہے، اب اگر ایسا تصور ہے تو پھر جو ہے اس کو کہاں سے آپ جو ہے کس ذریعے سے تحقیق کریں گے؟ یہ تو اسی جو ہے وہ نیچرل سائنسز کے اس میں آ جاتا ہے. تو یہ تو حواس کے ذریعے سے اور تجربے کے ذریعے سے جو ہے وہ تحقیق ہوگی. اگر اس طرح کا تصور ہے تو پھر اس کے لیے پوچھ سکتے ہیں کہ جی آپ کا یہ جو خدا ہے یہ کہاں ہے، کس جگہ پہ ہے؟ چونکہ جسم جو ہے وہ جگہ گھیرتا ہے، جسم کسی خاص جگہ پہ ہوتا ہے، تو سوال ہو سکتا ہے کہ جی آپ یہ تصور پیش کرتے ہیں یہ ہے کہاں پہ، تاکہ ہمیں بھی معلوم ہو اور ہم جا کے دیکھیں کہ تم جو کہہ رہے ہو وہ صحیح ہے کہ نہیں ہے. اب چونکہ یہ جو تصورات ہوئے اس کو آپ جو ہے بیان تو کر سکتے ہیں، لیکن اس کو جو ہے وہ ثابت نہیں کر سکتے. اس لیے انہوں نے کہا ہوا ہے کہ جی یہ دو دائرے ہیں، ایک عقل کا دائرہ ہے، ایک ایمان کا دائرہ ہے. جو ایمان کا دائرہ ہے وہ عقل کے ذریعے سے نہیں ہوتا، عقل کے قوانین اپنے ہیں، ایمان کے قوانین اپنے ہیں. ایمان کو عقل پہ پرکھ کے آپ جو ہے قبول نہیں کر سکتے. ایمان کو تو بحیثیت ایمان کا قبول کرنا ہے، بس ختم. اب یہ عیسائیت اور یہودیت جو ہے وہ اس طرح سے اس کو بیان کرتا ہے، تو ٹھیک ہے پھر اسی طرح سے. ہمارے یہ جو سلفی ہیں ابن تیمیہ اور اس کے پیروکار اس وقت جو سعودی عرب میں جو جس کو کہتے ہیں کہ سرکاری مذہب ہے، یہ بھی اسی طرح کا تصور رکھتے ہیں، جسم و جسمانیات والا. اگر یہ جسم و جسمانیات والا ہے پھر تو ٹھیک ہے، یہ تجربے کے ذریعے سے جو ہے وہ ثابت ہوگا، تجربے کے علاوہ جو ہے ثابت کر سکتے ہیں. جب آپ کہتے ہیں کہ وہ بیٹھتا ہے، وہ آتا ہے، وہ جاتا ہے، اس کے ہاتھ ہیں، اس کے پاؤں ہیں، اس کا چہرہ ہے، اس کا سب یہ ہے، تو پھر تو یہ تصور جو ہے وہ عقل کے ذریعے ثابت ہونے والا نہیں ہے، عقل کے اس علوم کے دائرے میں نہیں آتا. یہ تو اس دائرے میں آتا ہے جو نیچرل سائنسز ہیں. تو پھر سلفیوں سے پوچھنا چاہیے کہ جی تمہارا خدا یہ جو تم کہتے ہو کہاں ہے، پھر دکھاؤ. یہ سوال ان سے حقیقی سوال ہے، ایسا نہیں ہے کہ وہ جواب دیں کہ نہیں جی وہ تو دیکھا نہیں جا سکتا. بھائی آپ کہتے ہیں کہ یہ ایسا ہے اور آپ نے خود بیان کیا ہے. بہت سی روایتوں میں جو سلفی ہیں وہ اس کو بیان کرتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے اللہ تبارک و تعالیٰ کو دیکھا ہے. اور کب کہتے ہیں کہ خواب کے ذریعے سے دیکھا ہے، کبھی کہتے ہیں کہ جی فلاں جو امام ہے امام احمد بن حنبل فلاں نے جو ہے وہ خواب میں 100 دفعہ اللہ کو دیکھا ہے، وہ اتنی دفعہ اللہ کو دیکھا ہے. دیکھا ہے تو پھر دکھاؤ، باقیوں کو بھی دکھاؤ، پھر تو دلیل اس طرح سے ہوگا. फिर तो आप इसको अक्ल के जरिए से साबित करने के उस दायरे में नहीं जाएं, ये तो इधर दायरे में आता है। ये इस तरह से एक तस्वीर खुदा का लिया। लेकिन जब हम कुरान मजीद की तरफ आते हैं तो कुरान मजीद जो है वो इस तरह के खुदा का तस्वीर नहीं देता। सबसे पहले कुरान मजीद जो तस्वीर देता है खुदा का, वो महदूद खुदा नहीं है। क्योंकि आप जब कहते हैं कि जी अर्श पर है, तो इसका मतलब ये है कि अर्श और उसके नीचे नहीं है, ठीक है। फिर कहते हैं कि जी ये जो अर्श के इर्द गिर्द जो अर्श पर है और इर्द गिर्द जो है मलाइका हैं, इसका मतलब ये है कि अल्लाह तबारक व तआला अर्श पे है, इर्द गिर्द मलाइका है, तो महदूद हो गया, हद हो गई। और इन्होंने बाकायदा किताबें लिखी हुई हैं इस बात को, हद लिल्लाह तआला, अल्लाह तबारक व तआला के लिए हद का साबित करना, ये महदूद है। जब ऐसा तसव्वुर है तो फिर अकल के जरिए से साबित नहीं होता, ये तो आपको दिखाना पड़ेगा तसव्वुर, ये तो खुदा आपको देख दिखाना पड़ेगा कि आपके इमाम जब देख सकते हैं तो दूसरों को भी दिखाएं, तब दूसरे जो है वो एतमाद कर सकते हैं, वरना नहीं कर सकते। इसलिए सवाल ये अपनी जगह पे इनके हवाले से बिल्कुल दुरुस्त सवाल। अगर नौजवान आज का सवाल करता है कि जी कहाँ है खुदा मुझे दिखाओ, तो इस तस्वीर के हवाले से सही सवाल, गलत सवाल नहीं, ये गलत सवाल नहीं। अल्लाह तबारक व तआला कुरान मजीद में जो कुछ तस्वीर पेश करता है, कुरान मजीद जो अल्लाह का तस्वीर पेश करता है, वो ये महदूद तस्वीर नहीं है, वो ये महदूद तस्वीर नहीं है। देखें आप कि अल्लाह ताला ये कहता है कि वलकद खलकनल इंसान, हमने इंसान को खल्क किया है, وَنَعْلَمُ مَا تُوَسْوِسُ فِي نَفْسِهِ, वो हम जानते हैं कि वो अपने दिल के अंदर जो कुछ सोचता है और फिक्र करता है वो हम जानते हैं, وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ, हम उसके शहरक से ज्यादा करीब हैं। तो जब हर इंसान के शहरक से ज्यादा करीब है तो ये महदूद खुदा तो नहीं हुआ, ये महदूद खुदा नहीं है, हर इंसान के शहरक से ज्यादा करीब। अच्छा, फिर ये देखें कहा गया है कि जी या अय्युहल्लज़ीना आमनु, ए ईमान वालो, इस्तजीबू लिल्लाहि वलिर्रसूल, खुदा जब तुम्हें कोई हुक्म दे और रसूल जब तुम्हें कोई बुलाए तो लबैक कहो, इदा दआकुम लिमा युहयीकुम, वो तुम्हें ऐसी चीज की तरफ जो है बुला रहे हैं जो जिसमें तुम्हारी जिंदगी है, वालमु अन्नल्लाह, और जान लो के अल्लाह तबारक व तआला का यहूल बैनल मरए व कल्बे, अल्लाह तबारक व तआला इंसान और इंसान के कल्ब के भी दरमियान है, इंसान और इंसान का कल्ब, ये दो चीजें नहीं है, उसके भी दरमियान है, उसके दरमियान है। इसका मतलब क्या है? मतलब ये कि कभी सोचता है, चाहता है, लेकिन हम जो है उसका कल बदल देते हैं, नहीं चाहता, तो उसका कल हमारे कब्जे में है, उसके कब्जे में नहीं है। कभी किसी चीज से नफरत जो है करता है, हमने ऐसा कर दिया कि उसी से मोहब्बत होती है, कल उसके कंट्रोल में नहीं हुआ। तो खुदा जो है वो बंदे और उसके कल्ब के दरमियान है। अभी ये जो दरमियान है ये खुदा कोई महदूद तो नहीं हो सकता। वाइदा सअलक इबादी अन्नी, ए नबी, जब तुमसे मेरे बंदे सवाल करेंगे मेरे मुतअल्लिक, अन्नी मेरे मुतअल्लिक, फइन्नी करीब, तो मैं तो उनके करीब, दूर नहीं हूं, दूर नहीं हूं, मैं उनके करीब हूं, उजीब दावतद्दा, और जो भी मुझे पुकारता है मैं उसका जवाब देता हूं। ये नहीं कि मैं नहीं सुनता, वो और बात है, न सुनना दलील नहीं है कि वहां से जवाब नहीं आता। जब भी इंसान पुकारता है वाकई दिल से, या अल्लाह تو اللہ تبارک و تعالیٰ ایسا نہیں ہے کہ وہ جو ہے سخت اور مشکل کے لیے جواب نہ دے، اللہ جواب دیتا ہے، میں نہیں سن سکتا اور بات میرے سننے کی صلاحیت نہیں، لیکن اللہ کہتا ہے جب بھی وہ مجھے پکارتا ہے میں اس کو جواب دیتا ہوں. ان اللہ بما یعملون محیط، اللہ تبارک و تعالیٰ جو انسان عمل کرتا ہے اللہ اس کے محیط ہے، محیط احاطہ، لیکن احاطہ کوئی مادی احاطہ نہیں ہے لیکن محیط ہے. جو عمل ہے انسان ہر عمل سے محیط ہے خدا. وللہ ما فی السماوات وما فی الارض، جو کچھ زمین و آسمان میں ہے سب اللہ کی ملکیت ہے، چونکہ خالق اللہ ہے اس لیے مالک بھی اس کا اللہ ہے. اب جو مالک اللہ ہے تو یہ ہو نہیں سکتا کہ مالک جو ہے اس سے جدا ہو، مالک اس سے جدا ہو. اس لیے وکان اللہ بکل شیء محیط، اللہ ہر چیز کے محیط ہے، ہر چیز جو بھی چیز آپ کہیں اس کے محیط اللہ ہے. تو یہ محدود تصور تو نہیں ہوا، یہ کوئی اللہ محدود تو نہیں ہے. اس لیے انہوں نے جو ہے وہ کہا کہ جی اس ان جو ہے آیات کی جو ہے وہ تاویل کرتے ہیں کہ علم کے ذریعے سے محیط ہے. اچھا پہلے انہوں نے کہا ہوا ہے، اصول بنایا ہوا ہے کہ قرآن مجید کی آیات کی تاویل نہیں کریں گے، اس لیے اللہ کا ہاتھ ہے تو ہاتھ ہے تاویل نہیں کریں گے ہم، چہرہ ہے تو چہرہ ہے تاویل نہیں کریں گے ہم. اچھا وہاں میں کہتے ہیں تاویل نہیں کریں گے، لیکن یہاں پہ آ کے پھر کہتے ہیں تاویل کریں گے، علم کے ذریعے سے محیط ہے. تو اس کا مطلب یہ ہے کہ ان آیات کو وہ جو ہاتھ اور پاؤں اور اس والے ہیں ان کو انہوں نے جو ہے محکم تصور کیا ہے اور ان کو جو ہے متشابہ تصور کیا ہے، اس لیے ان کو پلٹاتے ہیں اس کی طرف جبکہ ان کو پلٹانا چاہیے اس طرف. بالکل واضح تصور ہے اللہ تبارک و تعالیٰ. اچھا پھر کہا کہ الہ انہم فی مریت من لقاء ربہم، یہ جو کافرین ہیں یہ خدا سے ملاقات کا انکار کرتے ہیں، خدا سے نہیں ملیں گے ہم، مر کے ختم ہو جائیں گے، آخرت نہیں جا کے خدا کی بارگاہ میں ہمیں سوال و جواب دینا پڑے اور اعمال کا حساب دینا، مر کے ختم. یہ ملاقات خدا کے جو ہے وہ منکر ہیں، اس میں شک کرتے ہیں. اللہ انہ بکل شیء محیط، اللہ تبارک و تعالیٰ ہر چیز کے محیط، ہر چیز. واللہ محیطم بالکافرین، اور خاص طور پہ کافرین سے محیط ہے. جب کافرین کے محیط ہے تو پھر جو ہے اچھا تصور دیکھیں، کافرین کے محیط ہے. اچھا یہ 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 آیت ہے سورہ بقرہ 19 نمبر آیا، کافرین کے محیط. اچھا سورہ فصلت کی یہ آپ جو آیت دیکھیں، ولو جعلناہ قرآنا اعجمیا، اگر ہم اس قرآن کو جو ہے اعجمی بناتے ہیں، لقالوا لولا فصلت آیات، کہنے لگتے کہ یہ جو ہے قرآن مجید کیوں فصیح زبان میں نازل نہیں ہو. عربی جو ہے وہ فصیح زبان ہے، اس کے حروف 28 حروف ہیں، لیکن وہ وسیع اتنی زبان ہے کہ کوئی اور زبان جو ہے اتنی وسعت نہیں رکھتی. حروف 28 ہیں، الگ سندھی کے حروف جو ہے 52 حروف ہیں، تو وسیع زبان تو سندھی ہونا چاہیے عربی سے زیادہ، کیونکہ حروف اس کے زیادہ ہیں، لیکن نہیں، وسیع جو ہے عربی ہے. تو اس کا سبب کیا ہے؟ اس کا سبب یہ ہے کہ ایک ہی لفظ جو ہے کئی معنوں میں استعمال، ایک لفظ بہت سے معنوں میں استعمال ہوتا ہے، ولی بہت سے معنوں میں استعمال ہوتا ہے، اس کا اصل معنی ایک ہے لیکن پھر اس کو کئی معنوں میں استعمال کرتے ہیں. ولی کا اصل جو معنی ہے، مفہوم ہے مثلا جو ہے وہ قرب ہے، قریب. اب یہ قرب جو ہے رشتے کا بھی ہو سکتا ہے، رشتے میں قریب، इसलिए बाप बेटे को वली कहते हैं, या ये रिश्ता जो है कुर्ब जो है वो आका और गुलाम का भी हो सकता है, इसलिए आका और गुलाम को भी वली और मौला कहते हैं। ये कुर्ब जो है रईयत और हाकिम का भी आपस में हो सकता है, इसलिए हाकिम को भी वली कहते हैं। असल माना एक है, लेकिन फिर उसके इस्तेमाल इतने ज्यादा बन जाते हैं कि इसी हवाले से वसी जो है जबान है। तो कहते हैं कि अगर हम इसको अजमी जबान में नाजिल करते कुरान को, तो फिर एतराज करते कि ये फसी जबान में क्यों नाजिल नहीं हुआ। यानी क्या मतलब, इन्होंने खामखा एतराज करना ही है। अब जो कह रहे हैं अगर उस तरह हम नाजिल करते तो फिर वो उलट वो जवाब वो जो है एतराज करते। आजमीयुन व अरबीयुन कुल हुवा लिल्लज़ीन आमनू हुदा, के खुदा अगर अजमी में नाजिल करते अरबी में नाजिल कोई ये तो हिदायत है, तो मोमिनीन तो उससे हिदायत हासिल करेंगे। तो हिदायत है उनके लिए जो ईमान लाते हैं, वह शिफा और मोमिनीन के लिए शिफा है। वल्लज़ीन ला युमिनून, लेकिन जो ईमान नहीं लाते, फी आदानहिम वक्रन, उनके जो कान हैं वो भारी हो गए हैं, यानी क्या वो सुनने के सलायक नहीं होंगे। हालांकि सुनते हैं लेकिन वो जो गौर करने की सलाहियत है हक पे वो नहीं है। वह हुआ अलैहि अमन, और उन पे हमने जो है अंधायत जो है अंधा होना नाबीना वो डाल दिया। अच्छा, उलायक ये जो काफिरीन है, अब सरा सुनिएगा, ये जो काफिरीन है उलायक, ये युनादून मिन मकान बईद, ये खुदा को बहुत दूर कर रहे हैं, यानी खुदा के बहुत दूर है। काफिर खुदा से बहुत दूर है, और पहले कहा कि अल्लाह मुहीत है काफिरीन, वल्लाह मुहीतुम बिल काफिरीन, और यहां भी कहा जा रहा है कि काफिर बहुत दूर है खुदा से, और बहुत दूर से पुकार रहा है। तो बहुत दूर से जब पुकारा जाता है उसकी आवाज नहीं पहुंचती, तो इसका मतलब यह है कि ये उस तरह की मादी वो चीजों का नहीं है कि वो करीब है तो ये भी करीब होगा, क्योंकि ये मादी जो है वो कुर्ब है। अगर एक चीज दूसरे के करीब हो तो लाजमन दूसरी उसके करीब होगी, लेकिन ये वो कुर्ब नहीं है। इसलिए खुदा तो करीब है लेकिन ये करीब नहीं है, लेकिन जो खुदा के बंदे हैं वो करीब हैं, लेकिन जो काफिरीन हैं वो बईद हैं। इसका मतलब ये है कि ये कुर्ब और बोध जो है वो मादी और इस तरह का नहीं है, जिस्मानी नहीं है। अगर जिस्मानी होता तो वो तो फिर जो है खुदा जब सबसे करीब है तो फिर काफिर भी करीब होते, लेकिन नहीं, खुदा तो करीब है लेकिन काफिर खुदा के करीब नहीं है। जबकि मोमिनीन के हवाले से खुदा भी करीब है और मोमिनीन भी करीब है। इजा सअलक इबादी अन्नी, जब मेरे बंदे तुमसे सवाल करें, तो जब मेरे बंदे हो गए तो वो करीब है, लेकिन जो काफिर है बहुत दूर है। लेकिन खुदा दोनों के करीब है, खुदा दोनों के करीब है। तो इसका मतलब ये करीब और बोध जो है जिस्मानी नहीं है। अगर जिस्मानी होता और महदूद होता तो फिर तो जो है वो दोनों एक जैसे होते। अच्छा, अब जरा देखें क्या कहा जा रहा है। लकद कफर अल्लज़ीन कालू इन्नल्लाह थालिसु सलासता, के जिन लोगों ने कहा कि अल्लाह तीन में से तीसरा है वो काफिर, तीन में से तीसरा। ये ईसाइयों की जो ट्रिनिटी है वो तसलीस है कि वो कहते हैं कि जी खुदा रूहुल कुद्स और मसीह ये मिलके खुद अल्लाह बनते हैं, ट्रिनिटी तसलीस जो। और जब कहा जाता है तीन फिर एक कैसे हुए, जब तीन है तो तीन हुए, एक तो नहीं हुआ, तीन हो गए या एक है या तीन है। कहते हैं कि ये जो दायरा है ये ईमान का दायरा है, ये अकल का दायरा नहीं है, इसलिए इसको بغیر عقل کا استعمال کیے ہوئے قبول کرنے کی ضرورت ہے, جبکہ اللہ تبارک و تعالیٰ اس کو ایسا نہیں کرتا. اچھا کہا کہ جی جو جس نے کہا, جنہوں نے کہا کہ اللہ تین میں سے تیسرا ہے, تین میں سے تیسرا, تو انہوں نے کیا کیا؟ کفر کیا. ٹھیک ہے, تین میں سے تیسرا کفر کیا. اچھا الم تر عالم واف سماوات وما فی الارض, جو کچھ زمین اور آسمان میں کیا خدا نہیں جانتا. وما یکون من نجوا ثلاثه الا وهو رابعهم, اگر تین آدمی کہیں پہ بیٹھ کے آپس میں نجوا کر رہے ہوں اور یہ سمجھ رہے ہیں کہ کوئی چوتھا نہیں ہے ہمارے پاس, تو تین کے ساتھ چوتھا خدا ہے. یہ ذرا کیا ہے, تین میں سے تیسرا خدا ہے کفر ہے, لیکن تین کے ساتھ چوتھا خدا ہے یہ تو توحید ہے. تین میں سے اگر تیسرا خدا تو یہ کفر ہے, لیکن تین کے ساتھ چوتھا خدا یہ تو توحید ہے. اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ اگر آپ ایک قطار بنائیں اور کہیں کہ جی یہ تین ہیں, تو خدا کو اسی قطار میں لے آئے نا. اگر خدا کو اسی قطار میں لے آئے تو یہ کفر ہو گیا, اس لیے کہ مخلوق کے ساتھ آپ نے کھڑا کر دیا کہ جیسے یہ ہے ایک, یہ ہے تیسرا, یہ ہے, تو تین میں سے تیسرا خدا جو ہے کفر ہے. لیکن تین کے ساتھ اگر تین کے ساتھ چوتھا خدا کہیں تو یہ توحید ہے. یہ کیا ہے؟ اس کو اگر سمجھے تو قرآن مجید جو ہے اس کی بہت ساری چیزیں جو ہے سمجھ میں آ جائیں گی. یہ دیکھیں, تین میں سے تیسرا خدا کفر ہے, اس میں یہ کہیں یہ کہیں یہ کہیں کفر ہے, ٹھیک ہے, لیکن تین ہیں اس کے ساتھ چوتھا خدا کہیں, ساتھ چوتھا کہیں تو یہ توحید ہے. اس کا مطلب اس قطار میں نہ لائیں, اس قطار میں نہ لائیں, لیکن ان کے ساتھ اگر چوتھا خدا کہیں گے تو پھر توحید ہے. اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ کہ ان تین کو قائم کرنے والا, قائم رکھنے والا, وجود دینے والا, وجود کو قائم رکھنے والا چوتھا خدا ہے تو پھر توحید ہے, لیکن تین میں سے تیسرا کہیں گے تو یہ کفر ہے. اس کا مطلب یہ ہے کہ کہا گیا کہ اگر جو ہے کہیں پہ تین بیٹھ کے اور نجوا کر رہے ہیں آپس میں جو ہے, تو چوتھا ان کے ساتھ خدا ہے. ولا خمسۃ, پانچ اگر ہوں الا ہوا سادس ہوں, لیکن چھٹا اس کے ساتھ ان کے ساتھ اللہ ہے. ولا ادنا من ذالک, چاہے ان سے کم تعداد ہو یعنی دو ہو ان کے ساتھ تیسرا خدا ہے, ایک ہو ان کے ساتھ دوسرا خدا ہے, ٹھیک ہے, یا ان سے زیادہ ہو. ولا اکثر, دس ہو دس کے ساتھ بارہواں خدا, گیارہواں خدا ہے. سو ہو اور سو کے ساتھ ایک سو ایک جو ہے وہ خدا ہے ساتھ, تو یہ تو توحید ہے. وَهُوَ مَعَهُمْ أَيْنَمَا كَانُوا, جہاں پہ بھی ہوں اللہ ان کے ساتھ ہے. تو جہاں پہ بھی ہوں اللہ ان کے ساتھ ہے, اس کا مطلب یہ کہ یہ محدود تصور نہیں ہے, یہ محدود والا نہیں ہوا. اس لیے کہ اگر محدود ہوتا تو پھر جو ہے وہ جہاں پہ بھی ہو اس کے ساتھ خدا نہیں ہوگا. اچھا, اینما کانو, جہاں پہ بھی ہوں. ثم ينبئهم بما عملوا يوم القيامة, اور خدا جب قیامت کے دن جو ہے وہ ان کو بتائے گا کہ تم نے یہ اعمال کیے تھے, تو وہ تو سمجھیں گے میرے ساتھ کوئی نہیں تھا اس وقت, وہ تو سمجھ رہے تھے میرے ساتھ کوئی نہیں ہے, میں اکیلا ہوں. وہاں معلوم ہو جائے گا کہ نہیں, تمہارے ساتھ خدا تھا, تمہارے ساتھ خدا, इसलिए वही बयान करते हुए तो तुमने अकेले में किया। अच्छा, फिर सूरह हदीद में कहा वमाय अरजु फिया, जो कुछ जमीन पे नाजिल होता है या ऊपर जाता है सब हम जानते हैं। हुवा लजी खलक अस्समावात वल अर्ज फी सित्तत अय्याम, अल्लाह तबारक व तआला वो है जिसने जमीन और आसमान को छह अदवार में खल किया है। थुम्मा इस्तवा अलल अर्श, फिर जो है अर्श जो है वो उसके कंट्रोल में है। अर्श उस जगह को कहते हैं मलाइका के जहान में कि जहां से खुदा के अहकाम सादर होते हैं। ये मलाइका के जहान में एक जगह है जहां से खुदा के अहकाम सादर होते हैं मलाइका के लिए। हो मलाइका वो कायनात में काम करते हैं, उसको जो है वो अर्श कहा जाता है। तो उस पर भी अल्लाह का जो है कंट्रोल है। या अलम माइल जो फिल अर्ज, जो कुछ जमीन में जाता है वो भी खुदा जानता है। वमा यखरुज मिनहु, जो उसमें से निकलता है वो भी जानता है। वमा यंज़िलु मिनस समा, आसमान से जो नाजिल होता है वो भी जानता है। वमा यारजु फिया, जो आसमान की तरफ बुलंद होता है वो भी जानता है। वह हुवा माअकुम ऐना मा कुंतुम, तुम जहां पे भी हो अल्लाह तुम्हारे साथ। ये जो साथ है ये तौहीद है, ये खुदा का तसव्वुर है। तो कुरान मजीद का जो तसव्वुर है खुदा का, वो तसव्वुर जो है वो ये सलफियों वाला और ये ईसाई और यहूदियों वाला नहीं है। इसलिए आप इसमें कौन सा तहकीक का तरीका चलेगा, ये तो तरीका नहीं चलेगा ये जो नेचुरल साइंसेस वाला है। इसलिए कुरान का तसव्वुर खुदा का वो नहीं होगा। हाँ, अगर वो कोई सलफी है तो फिर उससे कहा जा सकता है कि जी फिर उसी तरह से साबित करो खुदा को। अगर तुम्हारा तसव्वुर ऐसा है तो फिर साबित भी उसी तरह, पर तहकीक भी उसमें उसी तरह से हो। लेकिन अगर खुदा का तसव्वुर इस तरह का है तो फिर तो इस तरह से साबित नहीं होगा। फिर कैसे साबित हो, कैसे हम तहकीक करें उसमें? कुरान मजीद ने एक आयत दी है, अगर जो है उसको आप जो है देखें उस लाइन में एक और आयत भी आपके खिदमत में ये देखें, वलिल्लाहि अल-मशरिक वल-मगरिब, ये क़िबले के अहकाम में जो है वो सूरह बकरा में जहाँ पे क़िबले की तब्दीली और जो है खामखा के जो एतराज़ात हुए तो उस पर अल्लाह ने कहा कि जी अगर मशरिक की तरफ मशरिक है या मगरिब है, दोनों खुदा की मिलकियत, सब खुदा की मिलकियत है। अयनमा तवल्लू फ़थम्मा वजह अल्लाह, जहाँ जिस तरफ तुम मुंह करोगे उस तरफ खुदा है। तो ये खुदा का तस्वुर जो है वो महदूद वाला नहीं। इसलिए कि पता है किस तरह से जो है अजीब तरह से जो है उनका जो वो दलाइल भी आप देखेंगे सलफियों के अजीब है। दलील क्या है? दलील ये है कि देखें जी, आम आदमी भी जब अल्लाह कहता है तो यूं कहता है अल्लाह, तो इसका मतलब ऊपर है अल्लाह, नीचे नहीं। ये दलील है कि अल्लाह ऊपर है, नीचे नहीं है। वो कहते हैं जमीन पे बुत हैं, वो अर्श पे खुदा है। कुरान मजीद कहता है कि ऐनमा तवल्लू, जिस तरफ मुंह करोगे, मशरिक की तरफ करो, मगरिब की तरफ करो, इधर करो, उधर करो, फ़थम्मा उस तरफ खुदा है। तो मुहित हुआ ना खुदा। तो ये तस्वुर जो है वो सलफी तस्वुर नहीं। अच्छा, अब कैसे हम जो है तहकीक कैसे करें इस खुदा के तस्वुर के हवाले से, कैसे तहकीक करेंगे तस्वुर दुरुस्त है? इसको कुरान मजीद ने जो है वो बयान किया है सूरह फातिर में, या युहन्नास ए इंसान, अंतुमुल फुकराउ इलल्लाह, तुम सब जो है वो अल्लाह के फकीर हो, मोहताज। इंसान के लिए कहा कि इंसानों तुम मोहताज हो। इसका मतलब ये कि इंसान जो कायनात में अशरफ है, अगर वो मोहताज है, फकीर है, तो बाकी तो सारे नीचे निचला दर्जा है ना, वो तो फकीर हुए ही हुए। लेकिन इंसान भी फकीर है। अच्छा, फकीर किस चीज में, मोहताज किस चीज में? कुल्लन मोहताज है, यानी क्या, वजूद में भी मोहताज है, सिफात में भी मोहताज है, तो फेल में भी मोहताज। मोहताज ही मोहताज है, अंतमुल फुकरा, तुम फकीर हो। अच्छा, किसके? इल्लल्लाह, फकीर हो लेकिन जो है वो जिसको कहते हैं कि अपने जैसे किसी और बंदे के फकीर नहीं हो, मोहताज नहीं हो। मोहताज हो किसके? अल्लाह के मोहताज, अल्लाह के मोहताज। वल्लाहु हुवल गनी, और अल्लाह हुवल गनी का मतलब यह है कि सिर्फ वो गनी है, सिर्फ वो गनी है, यानी क्या? जो मोहताज नहीं है, जो गनी है वो सिर्फ अल्लाह है, एक बस, तुम सब मोहताज हो। अच्छा, ये मोहताज जो फकीर हो तो क्या ये फकर तुम्हारा खत्म हो जाएगा? कभी खत्म नहीं हो सकता, क्योंकि हमारे यहाँ जो फकर और गनी है वो ये कि ये फकीर को अगर माल मिल जाए तो गनी बढ़ जाएगा, लेकिन ये वो फकर नहीं है। मतलब ये है कि तुम हमेशा फकीर रहोगे। तो अल्लाह तबारक व तआला ने हमें फकीर पैदा कर दिया, लेकिन अच्छी बात ये है कि किसी और का मोहताज नहीं किया, खुद अपना मोहताज किया। कौन सा? वल्लाहु हुवल गनीयुल हमीद, कि वो गनी ऐसा है कि उसकी तारीफ की जाती है, काबिले तारीफ गनी है, यानी क्या मतलब कि वो देने में कभी जो है वो कंजूसी नहीं करता कि मैं फकीर हूं। तो एक तो यह है कि जी मांगना, जब मांगेंगे तो इज्जत चली जाएगी, लेकिन खुदा वो है कि अगर मांगे तो इज्जत बन जाती है, चली नहीं जाती। किसी और से मांगे तो इज्जत चली जाएगी, लेकिन खुदा से मांगे तो इज्जत बन जाती है। अच्छा, किसी और से मांगे, एक दफा मांगे, दो दफा मांगे, नाराज हो जाता है, लेकिन खुदा से जितनी बार अगर ज्यादा मांगे तो वो राजी होता है। तो गनीयुल हमीद है, वो ऐसा गनी है कि काबिले तारीफ है, काबिले तारीफ है, इसलिए तुम्हारा फक्र खत्म नहीं हो सकता। अब क्या मतलब है? इसका मतलब ये है कि हम देखें ये कायनात फकीर है कि गनी है। अगर तो ये कायनात और उसका अशरफ इंसान गनी है तो फिर खुदा नहीं है, फिर खुदा का कोई तसव्वुर नहीं। लेकिन अगर ये साबित हो गया कि ये इंसान फकीर है तो कोई गनी है जो इसका फकर खत्म कर रहा है। अब ये इस तरह से तहकीक का तरीका है खुदा के हवाले। इस तरह का खुदा जो है, ये जो तसव्वुर खुदा का है जो कुरान मजीद ने दिया है, इसको आप न तारीख के जरिए से जो है वो समझ सकते हैं, न आप जो है तजुर्बे और हवास के जरिए से समझ सकते हैं। इसको आप कुरान मजीद कहता है कि इस तरह से आप जो है वो तहकीक कर सकते हैं कि अपने ऊपर तहकीक करें कि तुम जो है मोहताज हो के गनी हो। अगर साबित हो गया कि तुम मोहताज हो तो फिर कोई गनी है जिसने तुम्हें वजूद जो दे रहा है और सलाहियतें भी दे रहा है और सफात भी दे रहा है, और ये है। अगर साबित हो गया कि जी इंसान गनी है तो फिर खुदा का तसव्वुर खत्म, फिर खुदा का तसव्वुर नहीं, फिर खुदा की जरूरत नहीं। लेकिन अगर मैं फकीर हूं तो फिर कैसे मालूम हो कि ये फकीर है ये गनी है? गनी और फकीर की सिफात क्या होती है? ठीक, जब तक हम ये सिफात ना समझें तब तक भी हम फैसला नहीं कर पाएंगे कि हम फकीर हैं कि गनी हैं। इसका मतलब यह है कि पहले मरहले में हमें यह समझना है कि गनी की सिफात क्या है और फकीर की सिफात क्या है। जब हम दोनों की सिफात समझ लेंगे तो गनी से फकीर और फकीर से गनी को जुदा कर सकेंगे। ठीक, अब जब यह हमें मालूम हो गया तो वो सिफात अप्लाई करके हम देखेंगे कि इंसान फकीर है कि गनी है। अगर इंसान फकीर है तो गनी का होना लाजमी है, अगर गनी है तो फिर फकीर नहीं होगा, फिर जरूरत नहीं। یہ ہے خدا کو، خدا کا یہ جو قرآنی تصور ہے اس کو ثابت کرنے اور اس پر تحقیق کرنے کا جو ہے وہ طریقہ. اچھا یہ جو ہے یہ کیا تجربہ کے ذریعے سے ہے یا تاریخ؟ نہیں، یہ عقل کے ذریعے سے، یہ عقل کے، کہ عقل کے ذریعے سے آپ پہچانیں گے غنی کی صفات اور فقیر کی صفات، اور پھر دیکھیں گے کہ ہمارے اندر جو ہے وہ غنی کی صفات ہیں کہ فقیر کی صفات. اگر ثابت ہو گیا کہ غنی کی صفات ہیں تو خدا کا تصور، یہ قرآنی تصور نہیں ہے، پھر ایسا خدا نہیں ہے، پھر اس طرح کا خدا نہیں ہے. ہو سکتا ہے کسی اور طرح کا خدا ہو، لیکن جو قرآن نے تصور دیا پھر وہ خدا ثابت نہیں ہوگا. لیکن اگر انسان جو ہے فقیر ثابت ہو جائے تو پھر خدا کا تصور ثابت ہو. پھر یہ نہ کہیں کہ دکھاؤ، کیوں؟ اس لیے کہ وہ اس دائرے میں نہیں آتا، وہ اس دائرے میں، وہ تصور قرآن مجید نے جو دیا وہ علوم کے وہ بیچ والے دائرے میں نہیں آتا، وہ عقل والے دائرے میں آتا ہے. جس طرح ہم نے کہا کہ جی میتھمیٹک ہمیں بیان کرتی ہے کہ دو پیرل لائنیں لامحدود پیمانے پہ آپ جو ہے وہ لمبی کریں آپس میں نہیں کریں، تو یہ تجربے کے ذریعے سے نہیں ہوگا، یہ تو تاریخ کے ذریعے عقلی تھیورم، اس کو آپ ثابت کریں کہ آپس میں لائنیں ملتی کون سی ہیں اور نہ ملتی کون سی. ٹھیک ہے، اس کی صفات کیا ہیں، اس کی صفات کیا ہیں، پھر دیکھیں گے یہ جو ہے اس میں کون سا ہوتا ہے. بالکل اسی طرح سے قرآن مجید نے کہا یہ جو پوری کائنات ہے یہ فقیر ہے اور صرف ایک غنی ہے، صرف ایک غنی ہے بس، هو الغنی الحمید، یعنی کہ غنی محدود ہے صرف اس میں. یہ یہودیوں کے حوالے سے ایک جو ہے وہ تصور ہے کہ اللہ تبارک و تعالیٰ نے قرآن مجید میں دو جگہ پہ کہا ہے کہ جی کون ہے جو اللہ کو قرض دے گا، منزل الذی یقرض اللہ قرض حسنا، کون ہے جو اللہ کو قرض حسنا دے. تو یہودیوں نے یہاں سے اٹھا کے کہا کہ دیکھو خدا قرض مانگتا ہے، اس سے مانگتا ہے، ہم سے مانگتا ہے، اس کا مطلب ہے کہ ہم غنی ہیں، خدا کرتے ہی رہے. تو کہنے لگے کہ ان اللہ فقیر ونحن غنی، کہ اللہ فقیر ہے ہم غنی ہیں. اللہ نے کہا کہ ہم نے یہ ان کی بات جو ہے وہ لکھ لی ہے، ایک یہ بات، اور انہوں نے جو انبیاء کو قتل کیا وہ بھی ہم نے لکھ لیا. اس کا مطلب یہ کہ یہ بات جو ہے وہ اتنی اہم ہے جتنا انبیاء کو قتل کرنا. اس لیے کہ بھائی خدا کو آپ مذاق بنا رہے ہیں، جبکہ خدا کہتا ہے کہ کون ہے جو خدا کو قرض دے، اور کیوں، اس کا سبب بھی بتا دیا تاکہ خدا اس کو کئی گنا بڑھا کے واپس کر دے اس کا اجر. پر تمہیں دینے کے لیے، بڑھانے کے لیے خدا قرض مانگتا ہے، دیکھے اس کو کوئی ضرورت ہے؟ کون ہے جو خدا کو قرض دے وہ قرض حسنا. قرض حسنا کا مطلب کیا ہے؟ حسنا کا مطلب یہ کہ جتنا دیا ہے اتنا ہی واپس لوں گا. اگر زیادہ کی شرط ہو تو سود ہو گیا نا، پھر ویاج ہو گیا. لیکن اللہ کیا کہتا ہے، دو قرض حسنا، تمہاری نیت تو یہ ہو، لیکن ہم کیا کئی گنا اس کو بڑھا کے دیں گے. وہ لے اس لیے رہے ہیں تاکہ کئی گنا بڑھا کے دیں ہم آپ کو. یہ خدا کا نظام ہے، ایسا نہیں ہے کہ خدا کو کوئی ضرورت ہے جو نہیں، تمہیں ضرورت ہے بڑھنے کی، اپنی ملکیت جو ہے، اپنی جو چیزیں ہیں، مالکیت جو جس میں ہے اس کو بڑھانے کی تمہیں ضرورت ہے. تو بڑھانے کے لیے خدا کہتا ہے کہ ہمارے نظام کو تو ہم تمہیں بڑھا کے دیں گے. تو کہا کہ جی صرف وہ غنی ہے، باقی سب فقیر ہے. اس لیے اگلے درس میں ہم یہ دیکھیں گے سب سے پہلے کہ فقیر و غنی کے جو ہے وہ خصوصیات کیا ہیں، تاکہ پہچان سکے دونوں کو دوسرا جدا جدا، پھر ہم اپلائی کریں کہ یہ انسان اور کائنات جو ہے فقیر ہے کہ غنی ہے. اگر ثابت ہو گیا کہ غنی ہے تو خدا کا وہ تصور جو قرآنی تصور ہے وہ ثابت نہیں ہے. لیکن اگر ثابت ہو گیا کہ انسان جو ہے وہ فقیر ہے تو پھر خدا کا تصور ثابت ہو گیا. یہ ہمارا اگلا جو ہے انشاءاللہ جو ہم کریں گے درس، उसमें इस तरह से ये तसव्वुर को जो है वो साबित करने या न करने के हवाले से जो है बात होगी इंशाल्लाह। हम अगले दर्स में इसको कंप्लीट कर लेंगे और फिर देखेंगे कि खुदा की जो सिफात हैं वो किस तरह से हैं, ताकि जो हमारा दीन है वो इन सिफात पे है। दीन की पूरी बुनियाद जो है वो अल्लाह तबारक व तआला की या हिकमत पे है या अदल पे है। हिकमत और अदल जो है वो दो ऐसी सिफतें हैं खुदा की कि बाकी साफी बाकी जितनी सिफात है, रहमान है, रहीम है, करीम है, सत्तार है, गफ्फार है, जो भी है, खालिक है, रब है, जो भी है, इन सब सिफात पे ये दो सिफात हावी हैं। कौन सी? हिकमत और अदल। अल्लाह रहमान है लेकिन उसकी रहमत हिकमत के साथ मिलती है, अदल के साथ मिलती है। अदल के खिलाफ नहीं होगी, हिकमत के खिलाफ नहीं होगी। अल्लाह खालिक है लेकिन हिकमत के साथ खल्क करता है, अदल के साथ खल्क करता है। तो ये खुदा का तस्वुर जो हिकमत और अदल वाला है, इसकी बुनियाद पे सारा दिन खड़ा हुआ, दिन का पूरा तस्वुर इस इन दो सिफात पे खड़ा हुआ। इसलिए जब तक हम फिर उस तरफ नहीं जाएंगे दीन साबित नहीं होगा। अल्लाह तबारक व तआला ने हमें खल्क किया, ठीक है, खल्क किया, वो बेकार खल्क करती है क्या? नहीं हो सकता। हिकमत के खिलाफ है ना, तो पहले हिकमत तो साबित करें कि जो अक्लमंद होता है वो कभी जो है वो बेकार काम नहीं करता, जो हकीम होता है वो बेकार काम नहीं करता, बेमकसद काम नहीं करता। तो पहले तो हिकमत साबित करें ना, फिर जो है होगा। अल्लाह तबारक व तआला ने इंसान को यहाँ पे भेजा और सही और गलत नहीं बताया, अपनी रजा और नाराजगी नहीं बताई, लेकिन कयामत के दिन कहा कि मुझे तुमने नाराज किया है, मैं तुम्हें जहन्नम में भेज रहा हूं। तो कर सकता है कि नहीं कर सकता? अगर आदिल ना हो तो फिर कर सकता है कि हमें यहां पे ना बताया कि हम किस चीज में राजी है, किस चीज में नाराज है, लेकिन कयामत के दिन हमें कहेंगे तुमने ये काम किया, मैं नाराज हूं तुम पे, जाओ जहन्नम में। तो ये अदल के खिलाफ है ना कि बगैर बताए जो है वो सजा देना, ये अदल के खिलाफ है। पहले तो अदल साबित करें। तो जब तक अदल और हिकमत साबित नहीं होगी दीन साबित नहीं होगा। दीन की पूरी इमारत जो खड़ी है वो अल्लाह की सिफात पे खड़ी है, और ये सिफात जो है वो बुनियादी तौर पे समझने की जरूरत है। इंशाल्लाह हम जो है इसी को आगे बढ़ाएंगे और आसान जबान में जो हमारी उमूमी जबान होती है, वरना यह है कि इसको अगर फलसफी और जो हौजे और उसकी जबान होती है उसमें अगर बयान करें तो थोड़ी देर के बाद आप सारे सोए हुए होते हैं। तो आम जो जबान है उसी जबान में हम जो है बयान करेंगे ताकि हमारे लिए जो है आसानी हो। इंशाल्लाह अल्लाह तबारक व तआला तौफीक इनायत फरमाए और दीन इस्लाम को समझने की और ख़ास तौर पर कुरानी जो तसव्वुरात हैं उनको समझने की तौफीक दे। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।